यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिने क्रम जारी। पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने सरकारको कार्ययोजना। सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा राख्न विशेष अदालतको आदेश। इरानसँग हुने भनिएको सम्झौता अझै पूर्ण नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र फिफा विश्वकप 2026 अन्तर्गत गैराती दुई खेल सम्पन्न। आज बिहान भएको खेलमा घानाद्वारा पानामा पराजित।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिनुहुँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। उहाँले आम संचार क्षेत्रलाई जिम्मेवार, मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन नीतिगत र कानूनी सुधारका लागि ऐन कानूनको समसामयिक संशोधन गर्न तथा नयाँ कानून तर्जुमा गर्न सरकारले काम शुरू गरिसकेको बताउनुभयो।
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ। सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलापलाई सहन तयार छैन। कहीँ कतै कसैले प्रेस स्वतन्त्रतामाथि कुनै कदम उठाएको भएदेखि सरकार त्यसका विरूद्ध काम गर्न तयार रहेको प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। प्रेस भित्र राजनीति हुने कुरा अन्त्य हुनुपर्छ, प्रेस निष्पक्ष हुनुपर्छ भन्ने कुरा सरकार विश्वास गर्दछ। सूचनाको हक कार्यान्वयन गरी सार्वजनिक निकायहरूलाई जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउन राष्ट्रिय सूचना आयोग क्रियाशील रहेको कुरा पनि म अवगत गराउन चाहन्छु।
मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देशभर दूरसंचार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप 1600 नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार साइट निर्माणको प्रक्रिया अगाडि बढ़ाएको जानकारी गराउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागिरहेको बताउनुभयो। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका विषयमा जवाफ दिनुहुँदै श्रम मन्त्री यादवले आन्तरिक रोजगारी प्रवर्धनका लागि आगामी दशकलाई डिकेड अफ द नेशनल एम्प्लॉयमेन्ट प्रमोशनका रूपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुँदै मन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सृजना गर्न सघन रूपमा गृह कार्य शुरू गरेको जानकारी गराउनुभयो। उहाँले रुग्ण उद्योग सञ्चालनका क्रममा सबैभन्दा पहिले हेटौडा कपड़ा उद्योग सञ्चालनमा आउने र त्यसका लागि बुटवल धागो र कपास खेतीलाई एकैपटक अगाडि बढ़ने गरी प्राथमिकतामा राखेर यसै वर्षबाट सञ्चालनमा ल्याउने जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजित कुल बजेट मध्ये रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु कृषकलाई दिइने अनुदान, प्रांगारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासामा जवाफ दिनुहुँदै कृषि मन्त्री चौधरीले कृषि क्षेत्रको विनियोजित बजेटको करिब 75% भन्दा बढ़ी बजेटबाट साना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने देखिएको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले समाजका तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड़ दिइएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री पौडेलले संस्कृति सम्बन्धी राष्ट्रिय नीति बनाउन काम शुरू गरेको जानकारी गराउनुभयो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति र मूल्य समायोजनमा स्वचालित प्रणाली निर्माण गर्न एक हप्ताभित्र प्रक्रिया अगाडि बढ़ाउने बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री मेहताले औषधिको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी काम अघि बढ़ाउन लागेको बताउनुभयो। मन्त्री मेहताले स्वास्थ्य बीमाको समग्र व्यवस्थापन गरी दिगो समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन सुधारका उपायहरू बजेट मार्फत ल्याएको बताउनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण शुरू गरिने पनि जानकारी दिनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री रावलले वास्तविक सुकुम्बासीको पहिचानको कार्य बाँकी रहेको भन्दै पहिचान भएका भूमिहीन सुकुम्बासी असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण शुरू गरिने जानकारी गराउनुभयो। मन्त्री रावलले निजामती कर्मचारी सम्बन्धी विधेयक हाल रायका लागि कानून मन्त्रालयमा रहेको र कर्मचारीको उमेरहद लगायतका सबै विषयमा छलफलबाटै अन्तिम टुंगो लाग्ने बताउनुभयो। महिला बाल बालिका लैंगिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले समावेशी सुरक्षित र मर्यादित समाज निर्माण गर्न महिला बाल बालिका अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक लैंगिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदायको संरक्षण सशक्तिकरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा मन्त्रालयगत छलफलमा उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने क्रम सकेर आज विनियोजन विधेयक 2083 पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले चिया निर्यात र औषधि अभावसम्मको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रूसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल र रूस बीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा उपराष्ट्रपति यादवले यसै वर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्धको 70 वर्ष पूरा हुँदै गरेको प्रसंग उल्लेख गर्नुहुँदै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटूट बन्धनमा आधारित सम्बन्धलाई नेपालले गौरव स्मरण गर्न चाहेको बताउनुभयो। भेटमा राजदूत सुरोभत्सेभले नेपाल रूस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने र रूस नेपाललाई जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधार लगायत क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरीखाने वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्नुहुँदै गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि मात्र कार्यवाही गरिने बताउनु भयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारीमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई हिजो सुर्खेतमा सम्बोधन गर्नुहुँदै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने र यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोड्न डिजिटल प्रणाली नागरिक चौतारी सञ्चालनमा ल्याउने भएको छ। नागरिक चौतारी मार्फत नागरिकले सरकारलाई सिधै राय सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्मको प्रारम्भिक बेटा संस्करण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरीद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा गठन गरिएको चार सदस्यीय छानबिन समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। धनगढ़ी स्थित कृषि सामग्री कम्पनीले यस वर्षको कोटा अनुसार रासायनिक मल बिक्री वितरण भइरहेको जनाएको छ। तर त्यस क्षेत्रका किसानले भने रासायनिक मल सहज रूपमा नपाएको गुनासो गरेका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
किसानहरूले रासायनिक मल सहज रूपमा नपाएको गुनासो आइरहँदा कृषि सामग्री कम्पनीले यस वर्ष कोटा अनुसार रासायनिक मल बिक्री वितरण भइरहेको जनाएको छ। हालसम्म किसानहरूलाई 22,425 मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिएको कृषि सामग्री कम्पनी प्रदेश कार्यालय धनगढ़ीका प्रमुख नवल सिंह बोगटीले बताउनुभयो।
13,683 मेट्रिक टन हाम्रो युरिया मल, 8,103 मेट्रिक टन डिएपी मल र 639 मेट्रिक टन पोटास मल बिक्री वितरण भइसकेका छ र किसानहरूले लगेर सिजनको लागि राख्नु भएको छ।
सरकारी कोटा अनुसार रासायनिक मल सहकारी संस्था मार्फत किसानलाई बिक्री वितरण हुँदै आएको र आपूर्ति हुने रासायनिक मल प्रत्येक किसानसम्म पुर्याउने व्यवस्था मिलाएको प्रमुख बोगटीको भनाइ छ।
कोटा अनुसार बिक्री वितरण हुन्छ, प्रत्येक पालिकालाई कोटा हुन्छ, त्यो कोटा अनुसार सहकारीहरूले मल लग्नुहुन्छ र त्यही अनुसार उहाँहरूले किसानलाई बिक्री वितरण गर्नुहुन्छ। निश्चित पनि अब यो किसानले भने जति एकदम प्रशस्त हामी दिन्छौँ भन्ने होइन कि, त हाम्रो चाहिँ मागको आधारमा भने जति मल आउँदैन, आएको मललाई हामी समानुपातिक ढंगले सकेसम्म प्रत्येक किसान कहाँ पुग्ने हामीले व्यवस्था मिलाएको छौँ।
सरकारी निकायबाट रासायनिक मलको बिक्री वितरण भइरहँदा किसानहरूले भने सहज रूपमा रासायनिक मल नपाएको गुनासो गरेका छन्।
मल पाइहाल्छ समस्या छ,
मल नपाउँदा गाउँमा धेरै नै अब चिन्ता छ। अब
किसानहरूले मल नपाएको अवस्था छ, पहिला इन्डियाबाट पनि ल्याउँदैन, कहिले ल्याउन दिएको छ।
मलको त अब यहाँ एकदमै हाहाकार छ।
चालू आर्थिक वर्षमा युरिया 14,504 टन, डिएपी 8,126 टन, पोटास 480 टन गरी 23,110 मेट्रिक टन रासायनिक मल आपूर्ति भएको छ। कैलालीमा वार्षिक 70,000 मेट्रिक टन रासायनिक मलको माग हुँदै आएको देखिए पनि आपूर्ति भने त्यसको आधा जति हुने गरेको बताइन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
विशेष अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई प्रपक्षका लागि थुनामा राख्न आदेश गरेको छ। विशेषका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललाई थुनामा राख्न आदेश गरेको हो। आदेश अनुसार दुवैजनालाई कारागार कार्यालय दिल्ली बजार पठाइएको छ। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक संजीव गौतमलाई पनि पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली राज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सात बुधे लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै हिजो सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा राप्ती उपत्यका देउखुरीमा सम्पन्न सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
नारायणी अस्पतालको सूचना।
नारायणी अस्पताल परिसर बीरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसीडी स्क्रीनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका शुरूआती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढ़िरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रीनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल बीरगंज पर्सा।
अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। एक वर्ष अघि शुरू भएको सुक्खा बन्दरगाहमा टर्मिनल, भन्सार भवन, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायत संरचना निर्माणको काम भइरहेको समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो। भारतीय रूपियाँमा 2,37,00,00,000,000 लागतमा तोकिएको अवधि 30 महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढ़िरहेको इन्जिनियर केसीले जानकारी दिनुभयो। बैतडीका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यौन तथा प्रजनन स्वास्थ्यलाई समेट्ने तयारी गरिरहेका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडीमा स्थानीय तहहरूले किशोर किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका नागरिकको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरेका छन्। यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि धेरै नागरिकको बुझाइ कम भएकाले यो विषयमा सघन रूपमा कार्यक्रम चलाउनु पर्ने बताउनुहुन्छ संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका कार्यक्रम संयोजक गणेश शाही।
पूर्वाधारलाई मात्रै विकास ठान्ने कुरा मान्ने कुरा अघि आएको छ। त्यसैले गर्दाखेरि यौन तथा प्रजनन स्वास्थ्य, विज्ञापन प्रशिक्षण, लैङ्गिक समानताका कुराहरू, किशोर किशोरी बाल विवाहका कुराहरू, यी यस्ता कुराहरू अझै पनि हाम्रो स्थानीय सरकारको नीति तथा कार्यक्रम बजेटमा अझै पनि ठाउँ पाए स्थान पाएको अवस्था छैन।
ग्रामीण तथा दुर्गम बस्तीमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी र सेवाको पहुँच सीमित रहेको औल्याउँदै स्थानीय तहले यस क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ संयुक्त राष्ट्र संघीय जनसंख्या कोष बैतडी कार्यक्रम संयोजक खगेन्द्र भट्ट।
तथा प्रजनन भन्ने विषय एकदम महत्वपूर्ण छ हेर्नुहोस् होइन, तिमीहरूले आउने वर्ष यसको बजेट छुटिनुपर्छ भन्ने मेरो बुझाइ छ।
छलफलका क्रममा सुरक्षित मातृत्व, परिवार नियोजन, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा, महिनावारी स्वच्छता तथा सरसफाई, पाठेघरको मुखको क्यान्सर परीक्षण, लैंगिक हिंसा न्यूनीकरण तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई आगामी बजेटमा समावेश गर्नुपर्नेमा जोड दिनुहुन्छ पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
त्यस्तै अब किशोरावस्थामै गर्भवती हुने दर पनि बढी नै रहेको छ। सुरक्षित गर्भपतन नगराउन्, सुरक्षित रूपमा गराउन् भनेर
छलफलपछि स्थानीय तहहरूले यौन तथा प्रजनन स्वास्थ्यका विषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ। गत वैशाख 18 गते अर्थात वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण शुरू भएर शुभ साइत अनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई हिजो जावलाखेल पुर्याइएको हो। नेपालको सबैभन्दा लामो मानिएको रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएसँगै रथ तान्ने कार्य सम्पन्न भएको र यही असार 6 गते भोटो देखाउने जात्रा सम्पन्न भएपछि यस वर्षको मच्छिन्द्रनाथको सम्पूर्ण रथ जात्रा सम्पन्न हुनेछ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने भनिएको इरानसँगको सम्झौता अझै पूर्ण नभएको बताउनु भएको छ। फ्रान्समा जी सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले सम्झौता पूर्ण कार्यान्वयनमा नल्याए अमेरिकाले इरानमाथि फेरि आक्रमण गर्ने बताउनुभयो। बैठकको शुरूमा G7 नेताहरूले इरानसँगको सम्झौता कार्यान्वयनमा ल्याएर युद्ध अन्त्य गर्न आग्रह गर्नुभएको थियो। यसैबीच अमेरिका र इरानबीच सम्झौताको घोषणापछि लेबनानबाट विस्थापित भएका परिवारहरू आफ्नो घर फर्कन थालेको संयुक्त राष्ट्र संघीय मानवीय मामिला समन्वय कार्यालय ओसीएचएले जनाएको छ। विज्ञप्ति जारी गर्दै ओसीएचएले दक्षिण लेबनानमा लगभग 2,700 मानिसहरूले सोमबार सामूहिक आश्रयहरू छोडेर आफ्नो थाथलो फर्किएको जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारसँगको विकास साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी 2 वर्षका लागि 3,76,00,000 युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मंगलबार सम्पन्न नेपाल जर्मनी विकास सहकार्य सम्बन्धी द्विपक्षीय वार्तामा सो रकम प्रदान गर्ने घोषणा भएको हो। दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति भएको जर्मनीको दूतावासले जनाएको छ। सहायता रकम नवीकरणीय ऊर्जा तथा ऊर्जा क्षमताको प्रवर्धन, विद्युत वितरण प्रणाली सुदृढीकरण, हरित तथा उत्थानशील कृषि विकास, दिगो आर्थिक विकास तथा वित्तीय पहुँच विस्तारमा उपयोग हुनेछ। नोविसे नागडुङ्गा सुरुङ मार्गबाट आगामी साउन महिनादेखि सवारी सञ्चालन गर्ने गरी आवश्यक तयारी थालिएको छ। सुरुङ मार्गभित्रका सबैजसो काम सकिसकेको र साउनदेखि सञ्चालनमा ल्याउने गरी प्राविधिक परीक्षणको काम भइरहेको नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो। नेपालको बहुप्रतीक्षित सुरुङ मार्ग सञ्चालनमा आएपछि राजधानी काठमाडौँको मुख्य प्रवेशद्वार नोविसे नागडुङ्गा सड़क खण्डमा सवारी जामको समस्या समाधान हुने अपेक्षा गरिएको छ। नेपाल राष्ट्र ले बुधबारदेखि 500 रूपियाँ दरका नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गरी साबिकै आकार र रंगमा केही नयाँ विशेषताहरू थप गरी नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोटमा अगाडिको भागमा सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रंग देखिने 3.5 मिलिमिटर चौडाइको सुरक्षा धागो राखिएको छ भने सगरमाथाको चित्रको दायाँ तर्फ रहेको कुबेरको चित्र पनि सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रंग देखिने बनाइएको छ। यस्तै नयाँ नोटमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोटको दर पहिचान गर्न सक्ने गरी नोटको बायाँ भागमा दुईवटा कालो थोप्लाहरू राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण निर्यातमा समस्या भएपछि झापाका चिया उद्योगीहरूले बिहिबारदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने निर्णय गरेका छन्। नेपाल चिया उत्पादक संघ झापाले बुधबार पत्रकार सम्मेलन गरी निकासी समस्याका कारण चिया उद्योग र बगान बन्द गर्न लागेको जनाएको हो। निर्यात समस्याका कारण यसअघि इलामका उद्योगीहरूले समेत उद्योग र बगान बन्द गर्ने निर्णय गरिसकेका छन्। नेपालमा वार्षिक 12-14 अर्ब रुपियाँको सीटीसी तथा अर्थोडक्स चिया उत्पादन हुने गरेको छ। त्यसमध्ये करिब 5 अर्ब रुपियाँ बराबरको चिया भारत निर्यात हुने गरेको छ। यस्तै चिया क्षेत्रले करिब 60,000 श्रमिक तथा कर्मचारीलाई रोजगारी दिएको छ भने वार्षिक 1 अर्ब रुपियाँ राजस्व बुझाउँदै आएको नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार। फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह एल अन्तर्गतको कैराती भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ। अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले एक एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो। कैराती नै भएको इंग्ल्याण्ड र क्रो सिया बीचको खेलमा इंग्ल्याण्ड 4-2 विजयी भएको छ। केही बेर अघि सम्पन्न घाना र पानामा बीचको खेलमा घाना 1-0 विजयी भएको छ। आजै बिहान उज्बेकिस्तान र कोलम्बिया बीच पनि खेल हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी र मध्य प्रदेशको तराईका पनि 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै स्थानमा तातो दिन रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस रहयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:09 हुनेछ। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिने क्रम जारी। पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने सरकारको कार्ययोजना। सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा राख्न विशेष अदालतको आदेश। इरानसँग हुने भनिएको सम्झौता अझै पूर्ण नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र फिफा विश्वकप 2026 अन्तर्गत गैराती 2 खेल सम्पन्न। आज बिहान भएको खेलमा घानाद्वारा पानामा पराजित। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।